यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। नेपालमा पछिल्लो 24 घण्टामा 1736 जना कोरोना संक्रमण मुक्त, निको हुनेको कुल संख्या 30,677। काठमाडौँ उपत्यकामा 326 सहित आज थप 979 जनामा संक्रमण पुष्टि, मृतकको संख्या 300 पुग्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यही भदौ 26 गते स्थायी कमिटी बैठक बोलाउने सहमति। ताप्लेजुङमा नागरेवा खोलामा आएको बाढ़ीले बगाउँदा 2 जनाको मृत्यु र छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ़्यो, 42 लाख भन्दा बढ़ी संक्रमित। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। महासचिव विष्णु पौडेलसहित भएको छलफलमा यही भदौ 26 गते पार्टीको स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ 18 गतेको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रूपमा स्थायी कमिटी बैठकमा पेश गर्न लागि हो। स्वच्छ र सक्षम प्रशासन, समृद्धि र सुशासन भन्ने नाराका साथ यस वर्षको निजामती सेवा दिवस आज मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्र सेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सन्देशमा निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्य मान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समय अनुकूल ढंगले रूपान्तरण गर्न जरूरी रहेकोमा पनि जोड़ दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको मूल नारालाई साकार पार्न सम्पूर्ण कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनु भएको छ। आज 17 निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधि मैत्री, अनुशासित, मर्यादित र कामप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। मन्त्री त्रिपाठीले COVID-19 का कारण सरकारले लक्ष्य गरे बमोजिमको उद्देश्य हासिल गर्न नसके पनि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर निजामती कर्मचारीले गरेको योगदानको प्रशंसा गर्नुभयो। सरकारको स्थायी संयन्त्रको रूपमा क्रियाशील निजामती प्रशासनले दिने सेवामा जनताका धेरै अपेक्षाहरू जोड़िएका हुन्छन्। जननिर्वाचित सरकारले लिएको मुलुक बनाउने सपना साकार पार्न महत्वपूर्ण आधार र संयन्त्रको रूपमा रहेको निजामती सेवाप्रति आम नागरिकको भरोसा र विश्वाससँग सरकारको सफलताको मापन समेत गाँसिएको हुन्छ। आज निजामती दिवस मनाइरहँदा निजामती सेवाप्रतिको गुनासा र अपेक्षाहरूको समेत चर्चा हुने गर्दछ। यस सम्बन्धी संवाददाता विमल गेवालीको एक रिपोर्ट।
राष्ट्र सेवकको दर्जा पाएका निजामती कर्मचारीहरूले दिने सेवामा आम जनताको प्रत्यक्ष सरोकार जोड़िने हुँदा यो सेवा कत्तिको प्रभावकारी छ भन्ने प्रश्न सधैं चासोको रूपमा हेर्ने गरिन्छ। राजनैतिक परिवर्तनले निर्धारण गरेको बाटोमा अघि बढ़िरहँदा निजामती प्रशासनले दिने सेवा प्रवाहमा पछिल्लो समय धेरै चुनौती थपिएका देखिन्छन्। सरकारको महत्वपूर्ण औजार मानिने निजामती प्रशासन घिजोलिएको अवस्थामा रहिरहनु र उसको निर्णय क्षमतामाथि पटक पटक प्रश्न उठ्नु सेवाको गरिमा का लागि स्वाभाविक नरहने तर्क गर्नुहुन्छ। लामो समय सुशासनको पक्षमा कलम चलाउनुभएका पत्रकार हरिबहादुर थापा,
पछिल्लो समयमा के देखिन्छ भने कर्मचारी तन्त्रमा एकदम गिजोलिएको छ। पहिलाको निर्णय गर्ने क्षमता पनि अहिले देखिँदैन, निर्णय क्षमता चाहिँ उहाँहरू बाहिरिँदै गएको छ। सचिव स्तरीयसम्म हुने निर्णयलाई चाहिँ अहिले क्याबिनेटमा पुर्याइनु भनेको नि उनीहरूले निर्णय क्षमता गुमाउनु हो। त्यो भएर चाहिँ फेरि अब हामीले काम त्यसै गरेर गराउनु छ भने त्यो संयन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले सोच्नैपर्छ। कर्मचारी तन्त्रले आफूलाई पनि सोच्नु र आफ्नो पनि विगतलाई सच्याउनुपर्छ। अनि अर्को राजनीतिक कर्मीहरू जो मन्त्रीहरू हुन्छ उहाँले पनि कर्मचारी तन्त्रलाई धेरै गिजोल्नु भन्दा तिनीहरूलाई प्रतिस्पर्धी, सक्षम, क्षमतावान कसरी बनाउने भन्नेमा चाहिँ सोच्नुपर्छ।
राजनैतिक संघर्षले ल्याएको परिवर्तन अनुरूप कर्मचारीहरूको कार्यशैलीमा रूपान्तरण हुनुपर्ने आवाज धेरै सुनिँदै आएको छ। तर प्रशासन तन्त्रमा हाम्रो भन्दा राम्रो खोज्ने राजनीतिक नेतृत्वको खाँचो एकातिर छँदैछ भने कर्मचारी आफैमा परिवर्तनसँग आफूलाई त्यस निमित्त कत्तिको तम तयार राख्छन् र राजनीतिक नेतृत्व राज्यहरूसँग हाम्रा भन्दा राम्रालाई प्रोत्साहन गर्नतिर लाग्छन् भन्ने प्रश्न पनि सँगसँगै उठ्ने गरेको छ। यस सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखाका सहसचिव लक्ष्मी प्रसाद निरौलाको जवाफ यस्तो छ।
जुन हिसाबले राजनैतिक परिवर्तन भयो त्यो हिसाबले परिवर्तन गर्न नसकेको यथार्थ हो। त्यसलाई सम्बोधन गर्नका निम्ति हामीले हाम्रा संस्कारमा, आचरणमा र व्यवहारमा परिवर्तन गर्ने प्रयास नै हो। हामीलाई भोलि काम गर्नका निम्ति आफूलाई सुधार गर्दै जनताको अपेक्षा अनुसार हामी अहिले पनि रूपान्तरणको प्रक्रियामा छौँ। त्यो अनुकूल, जन अपेक्षा अनुकूल आफूलाई रूपान्तरित गर्दै जाने।
राजनैतिक र प्रशासनिक नेतृत्व बीचको समन्वय र निस्वार्थ सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि आजको निजामती सेवामा खड्किएको बुझ्न सकिन्छ। मुलुक समृद्धिको यात्रातर्फ अघि बढ़ने दिशामा जस अपजसको भागीदार निश्चय पनि राजनीतिक र प्रशासनिक दुवै क्षेत्र हुनुपर्छ। स्वाभाविक रूपमा जनअपेक्षा सम्बोधन हुने गरी काम गर्न राजनीतिक नेतृत्व बढ़ी इमान्दार र जिम्मेवार भूमिकामा देखिन आवश्यक रहेको बताउनुहुन्छ सामान्य प्रशासन मन्त्री रहिसक्नुभएकी सांसद रेखा शर्मा।
निजामती प्रशासनले स्वयं आफैले आफैलाई परिवर्तन गर्ने कुरा पनि महत्वपूर्ण कुरा हुँदै हो। त्योभन्दा बढी महत्वपूर्ण कुरा म के देख्छु भने राजनीतिक नेतृत्वले यो निजामती प्रशासनको विषयमा गम्भीरतापूर्वक सोचेर राजनीतिक परिवर्तन अनुरूपको निजामती प्रशासन कसरी बनाउने, प्रशासन क्षेत्रलाई कसरी विकास गर्ने भन्ने कुरामा गम्भीरतापूर्वक लागेको पाइँदैन। यो लामो समयदेखि रहिरहेको यो जुन सोच परिवर्तनमा जुन एउटा खालको स्थिति छ त्यसलाई परिवर्तन गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
राजनैतिक नेतृत्वलाई मात्र दोष दिने र आफू सधैँ झन्झटिलो तथा प्रक्रियामुखी शैलीमा चल्न खोज्ने आरोप खेप्दै आएको निजामती प्रशासनले पनि अब नारामा भनिए जस्तो सक्षम र स्वच्छ सेवाको अनुभूति एवं नतिजा र प्रभावकारिता देखाएर नागरिकको मन जित्नुपर्ने चुनौती उसको सामु विद्यमान छ। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
आज एकै दिन 1736 जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज थप 1736 जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 30,677 पुगेको जानकारी दिनुभयो। आज काठमाडौँ उपत्यकामा 326 जना सहित थप 979 जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँमा 293, ललितपुरमा 20 र भक्तपुरमा 13 जना सहित 338 महिला र 641 पुरूष गरी 979 जनामा संक्रमण पुष्टि भएको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 47,236 पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आज थप 11 जनाको मृत्यु भएको छ। संक्रमणबाट आज 7 जना पुरूष र 4 महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 300 पुगेको छ। संक्रमणबाट काठमाडौँका 3 जना, सिराहाका 2 जना, मोरङ, सर्लाही, दोलखा, मकवानपुर, कास्की र बाँकीका एक एक जनाको मृत्यु भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितहरूको संख्या 16,259 रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा 9,066 र होम आइसोलेसनमा 7,190 जना रहेका छन्। यस्तै संक्रमितहरूमध्ये 171 जनाको आईसीयूमा र 20 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हाल काठमाडौँ सहित ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही र रूपन्देही जिल्लामा 500 भन्दा बढ़ी संक्रमितहरू उपचाररत रहेका छन्। यस्तै मन्त्रालयले कोरोना संक्रमण लिएर अवमूल्यन नगर्न आग्रह गरेको छ। विराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले युवाहरूलाई संक्रमणको असर हुँदैन भन्ने धारणा रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नमा हेलचक्राई नगर्न आग्रह गर्नुभयो।
यो केही पनि होइन भनेर भूल गर्नु भएन, नम्बर एक। नम्बर दुई, अहिले पनि जनमानसमा के धारणा छ भने जवान मान्छेहरूलाई चाहिने कोविडले खासै असर गर्दैन, यो चाहिने दीर्घ रोगीहरू, अलिक वृद्धहरू अथवा सानो बच्चाहरूलाई मात्रै यसले चाहिने बढी असर गर्छ भनेर चाहिने अलिक साँडे प्रवृत्ति भएर बजारमा घुम्ने मान्छेहरूको पनि मैले आफैले स्वयं देख्ने गरेको छु। त्यसैले फेरि पनि म यहाँहरूलाई के आग्रह गर्छु भने यो रोगले कसैलाई पनि छोड्दैन, चाहे त्यो बालक हो, चाहे जवान हो, चाहे वृद्ध हो। त्यसैले म यहाँहरूलाई के भन्छु भने कुनै पनि प्यारामिटरमा यसलाई अन्डरएस्टिमेट नगरौं।
डाक्टर कार्कीले सबै उमेरका व्यक्तिलाई कुनै पनि बेला संक्रमण हुने जोखिम उत्तिकै रहेकाले संवेदनशील भई स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाउनु पर्ने बताउनुभयो। कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलन थालेपछि विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञाको अवधि थप गरिएको छ भने केही जिल्लाहरूमा आजदेखि निषेधाज्ञा लागू गरिएको छ। केही जिल्लाहरूमा स्वास्थ्य कर्मीहरूमा समेत कोरोना भाइरस संक्रमण देखिएपछि स्वास्थ्य संस्थाहरू नै सील गरिएका छन्। डोटीमा आज जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ताका लागि पुनः थप गरिएको छ। बिहान 6 बजेदेखि 10 बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्ण रूपमा बन्द गर्ने गरी यही भदौ 28 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईले जानकारी दिनुभयो। बैतडीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै भदौ 31 गतेसम्मका लागि थप गरिएको छ। त्यस्तै बाँकेको खजुरा गाउँपालिकामा 5 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। गाउँ कार्यपालिका पालिकाको आज बसेको बैठकले गरेको सिफारिशका आधारमा आज राति 12 बजेदेखि भदौ 27 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो। बाँकेकै अस्पतालमा कार्यरत 2 चिकित्सकमा कोरोना संक्रमण देखिएपछि खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सील गरिएको छ। चिकित्सक सहित 10 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको अस्पतालका प्रमुख विश्वराम पौडेलले जानकारी दिनुभयो। यस्तै दाङको 3 वटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रवाह गरिने सबै सेवा बन्द गरिएको छ। बालापुरमा रहेको क्वारेन्टाइन र तुलसीपुरको 11 नम्बर ओडामा रहेको क्रियापुत्री बस्ने घर पनि सील गरिएको तुलसीपुर उपमहानगरपालिका COVID-19 फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो। त्यसै गरी पाल्पामा 1 हप्तादेखि उपचाररत 1 बिरामीमा कोरोना संक्रमण देखिएपछि पाल्पा अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक सेवा बन्द गरिएको निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर जगदीश कुँवरले जानकारी दिनुभयो। यसैबीच मनाङको जिल्ला अस्पतालमा 15 दिनपछि सेवा सञ्चालनमा ल्याइएको छ। जिल्ला अस्पतालका प्रमुखलाई नै कोरोना संक्रमण देखिएपछि बन्द भएको अस्पताल निर्मलीकरण गरी आजदेखि सञ्चालनमा आएको हो। त्यस्तै सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर 5 पूर्ण रूपमा सील गरिएको छ। इनरुवा 5 बलाहामा एकै दिन 38 जनामा कोरोना देखिएपछि आजदेखि भदौ 29 गते राति 12 बजेसम्म वडालाई पूर्ण रूपमा सील गर्ने निर्णय गरिएको नगर प्रमुख राजन मेहताले जानकारी दिनुभयो। त्यस्तै सप्तरीको राजविराज नगरपालिकामा फेरि 7 दिनका लागि निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि पुनः 1 हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो। महिला स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएपछि गत बुधबारदेखि सील गरिएको कपुरकोट आजदेखि खुल्ला गरिएको छ। सम्पर्कमा रहेका 115 जनाको स्वाब संकलन गरी नेपालगंजमा पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि 5 दिनपछि सल्यानको कपुरकोट गाउँपालिका र बजार क्षेत्र सील गरिएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीमा गत मंगलबार कोरोना पुष्टि भएको थियो। उनको किमचौर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको आइसोलेसनमा उपचार भइरहेको छ। कैलालीमा आज 63 जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। लम्कीचुहा नगरपालिका 3 गोरंगे स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका 63 जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ। नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोविडलाई बहाना बनाएर संचार गृहले पत्रकारलाई रोजगारीबाट निकालिरहेकाले सरकारले संरक्षणको नीति नलिए पत्रकारिता पेसा नै संकटमा पर्ने बताउनु भएको छ। काठमाडौँमा पत्रकारहरूका लागि आज सुरक्षा सामग्री वितरण कार्यक्रममा महासंघका महासचिव विष्टले वर्तमान समयमा पत्रकारिता पेसा र अधिकार चुनौतीको विषय बनेको बताउनुभयो। उहाँले कोरोना संक्रमण महामारीका कारण 100 जना पत्रकार कोरोना संक्रमित भएका, 2000 पत्रकार पूर्ण बेरोजगार बनेका र अधिकांश पत्रकारहरूमा आर्थिक असुरक्षाको विषय जटिल बनिरहेको बताउनुभयो। कार्यक्रममा विभिन्न संचार गृहका 70 भन्दा बढी पत्रकारहरूलाई प्रेस ज्याकेट, फेस सील्ड, ग्लोभ्स र मास्क वितरण गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जमीनको कित्ता काट फुकुवा गर्ने निर्णय गरेको छ। यही भदौ 18 गतेको मन्त्रीस्तरीय निर्णयबाट कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अरियालले जानकारी दिनुभयो। मन्त्रीस्तरीय निर्णय अनुसार यसअघि भएका खण्डीकरण रोक्ने, व्यवस्थित बस्ती बसाल्ने र कृषि उपज बढ़ाउने कित्ताकाट सम्बन्धी निर्णय खारेज गरिएको मन्त्रालयका शाखा अधिकृत लक्ष्मण बहादुर कठायतद्वाराले जानकारी दिनुभयो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि अनलाइनबाट लिने तयारी गरेको छ। स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अमरराज जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज 12 गतेदेखि सञ्चालन हुने तयारी भइरहेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लाका वन क्षेत्रमा काठ तस्करी, वन्यजन्तु शिकार र वन अतिक्रमणका घटना बढ़न थालेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण बेरोजगारी बढ़ेसँगै वनमा चोरी तस्करी समेत बढ़ेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको रिपोर्ट।
कोरोना भाइरसको प्रकोपका कारण देश लकडाउन र निषेधाज्ञामा गएपछि कञ्चनपुर जिल्लाका वन क्षेत्रहरूमा चोरी तस्करी बढ़ेको छ। महामारीका कारण देश विदेशबाट सबै मानिसहरू घर फर्केका र बेरोजगारी बढ़ेपछि वन क्षेत्रहरूमा चोरी तस्करी बढ़ेको सुलाफाटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ। वर्षभरि 12 मुद्दा दर्ता हुने गरेकोमा लकडाउन शुरू भए यता अहिलेसम्म 9 मुद्दा दर्ता भएको प्रमुख संरचना अधिकृत लक्ष्मण प्रसाद पौडेलले बताउनु भएको छ।
मानिसहरू बेरोजगार छन्, इत्यादि इत्यादि कारणहरूले गर्दाखेरि काठ तस्करहरूले उहाँहरूलाई ललाई फकाई गरेर लाने गरेको,
साथै उहाँले निकुञ्जमा हुने गरेको अवैधानिक गतिविधि रोक्नका लागि विगतको तुलनामा गस्ती बढ़ाएको बताउनु भएको छ।
पहिलाको तुलनामा 3 गस्ती बढ़ाएका छौं, साथसाथै राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ठाउँ ठाउँमा जंगलभित्र हामीले क्यामेराहरू फिट गरेका छौं।
डिभिजन वन अधिकृत अजय विक्रम मानन्दरले अहिलेसम्म 7 मुद्दा दर्ता गरिएको बताउँदै नियन्त्रणका लागि आफूसँग भएको जनशक्ति र साधन स्रोतको प्रयोग गरिएको बताउनु भएको छ।
भारत लगायत विभिन्न देशहरूबाट आफ्नो गाउँठाउँमा फर्किने क्रममा स्थानीय समुदायहरूको चाहिँ खासै काम भएको देखिएन र त्यसको प्रभाव चाहिँ वन क्षेत्रमा परेको हामीले पाएका छौँ। 7 मुद्दा हामीले दर्ता गर्न सफल भएको छौँ। यो बीच भने गाउँ स्तरमा एउटा चोरी सिकारी विरुद्धमा काम गर्ने युवाहरूको सञ्जाल छ, त्यो सञ्जालसँग मिलेर काम गरेका छौँ।
बढ्दै गरेको बेरोजगारी यसको प्रमुख कारण भएकाले यसका बारेमा सरकारवाला सबैले समयमै ध्यान दिनुपर्ने जरूरी देखिन्छ। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
ताप्लेजुङको श्रीजंगा गाउँपालिका स्थित नागदेवा खोलामा आएको बाढ़ीले बगाएर 2 मृत्यु भएको छ। स्थानीय नागदेवा खोला जलविद्युत आयोजनाको विद्युत गृहमा कार्यरत राजु थेवे र उनका साथी विष्णुराज थेवेलाई राति करिब 1 अचानक खोलामा आएको बाढ़ीले बगाएको श्रीजंगा गाउँपालिकाका अध्यक्ष टीका गुरूङले जानकारी दिनुभयो। रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 5 खोपाङ भीरमा करेन्ट लागेर 1 मृत्यु भएको छ। स्काभेटरलाई ट्रकमाथि राखेर स्याफ्रुबेसीतर्फ लैजाँदै गर्दा विद्युत तारले छुँदा करेन्ट लागेर चालक उत्तर गया गाउँपालिका 5 लहरेका दिनेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। तनहुको रिसिङ गाउँपालिका 1 देउली खोलामा आज जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या बढ़िरहे पनि कोरोना मुक्त हुनेको संख्या पनि धेरै नै रहेको तथ्याङ्कमा उल्लेख छ। हालसम्म कोरोना भाइरसका कारण विश्वभर 2,73,16,605 संक्रमित मध्ये करिब 2 मानिस कोरोना मुक्त भइसकेका छन् भने 8,93,554 जनाले ज्यान गुमाएका छन्। कोरोना प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या 64,00,000 नागेको छ भने मृतकको संख्या करिब 2,00,000 पुग्न लागेको छ। यसैगरी छिमेकी मुलुक भारतमा 42,00,000 भन्दा बढ़ी मानिस संक्रमित रहेकामा 71,711 जनाको कोरोनाका कारण मृत्यु भएको छ। उता ब्राजिलमा कोरोनाका कारण 1,26,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या 41,37,000 नागेको छ। अफ्रिकी राष्ट्र सुडानमा भारी वर्षाका कारण व्यापक जनधनको क्षति भएपछि 3 महिनाका लागि आपतकाल घोषणा गरिएको छ। प्राकृतिक प्रकोपका कारण 100 भन्दा बढ़ी मानिसको मृत्यु र 1,00,000 भन्दा बढ़ी घर ध्वस्त भएपछि त्यहाँ आपतकाल घोषणा गरिएको हो। अविरल वर्षाका कारण 5,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। अमेरिकाको क्यालिफोर्नियामा वन डडेलोका कारण 200 भन्दा बढ़ी मानिसलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। घटनामा 20 जना जति घाइते भएका छन्। क्यालिफोर्निया राज्यमा पछिल्ला दिनहरूमा गर्मी बढ़ेर तापक्रम 47 डिग्री सेल्सियससम्म पुगेको छ। दक्षिणी जापानमा विनाश निम्त्याउँदै हाइसेन समुद्री आँधी अहिले दक्षिण कोरिया पुगेको छ। आँधीले उत्तरी भूसानको उल्सानमा व्यापक विनाश गरेको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
हाल धाराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन 4-5 वर्ष लाग्ने सरोकारवालाहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको पर्यटनको सम्भावना विषयक भिडियो कन्फरेन्समा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्ड मान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्राउन सहज नभएकाले सरकार निजी क्षेत्र लगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो। पर्यटनविद योगेन्द्र साक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यस क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन 4-5 वर्ष लाग्ने र यसका लागि सरकार र निजी क्षेत्र दुवैको समन्वयको आवश्यकता रहेको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको पनि बताउनुभयो। बिहिबारदेखि नेप्सी परिसूचक निरन्तर रूपमा ओह्रालो लाग्दै आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्सी परिसूचक 12.17 अङ्कले घटेर 1487.81 बिन्दुमा झरेको छ। सोमबार कुल 192 कम्पनीको 2,16 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। नेप्से परिसूचक ओह्रालो लागे पनि 3 कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार उन्नति सहकारी लघुवित्त युनिभर्सल पावर कम्पनी र जोशी हाइड्रो पावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू आधुनिक कृषि प्रविधिमा जोड़ दिन थालेका छन्। परम्परागत कृषि प्रणालीले आमदनी बढ़ने नभई दैनिकी मात्र सञ्चालन हुने भएकाले त्यहाँका कृषकले कृषि कर्मबाटै गतिलो आयार्जनको उपाय निकाल्न कृषिको आधुनिकीकरणमा जोड़ दिएका हुन्। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 हेक्लाङका कृषक रामचन्द्र भण्डारीले हाल आधुनिक प्रविधिबाट तरकारी खेती शुरू गरेको र यसबाट उत्पादन बढ़नुसँगै आमदनी पनि बढ़ने बताउनु भएको छ। स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा आएपछि नयाँ प्रविधि सिकेका हेक्लाङ क्षेत्रका सबैजसो घरमा अहिले टनेल बनाइएको छ भने तरकारी उत्पादनमा वृद्धि हुने आशाका साथ कृषकहरू व्यावसायिक कृषिमा जोड़ दिएका छन्। पाल्पाको रामपुर क्षेत्रमा करिब 521 रोपनी क्षेत्रफलमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका उपाध्यक्ष जोन कोट्सले अर्को वर्ष कुनै पनि हालतमा टोकियो ओलम्पिक हुने बताउनु भएको छ। त्यो बेला कोरोना भए पनि नभए पनि टोकियो ओलम्पिक तोकेको मितिमा हुने दावी गर्नुभएको हो। कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक त्यो मितिमा पनि हुने नहुनेमा शंका नै रहेको छ। तर आईओसीका उपाध्यक्ष जोनले 2021 जुन मितिमा ओलम्पिक हुने भनेको छ त्यही समयमा भैरै छाट्ने बताउनु भयो। टोकियो ओलम्पिकका लागि आईओसीले बनाएको कोअर्डिनेशन कमिटिका संयोजक समेत रहनुभएका जोनले आगामी जुलाई 23 ओलम्पिक शुरू हुने जानकारी गराउनुभयो। टोकियो ओलम्पिक एक वर्ष सदा 56,000 करोड भारतीय रूपियाँ नोक्सान भएको बताइएको छ। यसका साथै 20 करोड भारतीय रूपियाँ खर्च बढ़ेको छ। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता र राखेपा परिषदको रूख कटानका सम्बन्धमा छानबिन गर्न गठित उपसमितिको म्याद 15 दिन थप गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले बोर्ड सदस्य गोविन्द भट्टराई नेतृत्वमा गठन गरेको 5 सदस्यीय उपसमितिले उपत्यकामा जारी निषेधाज्ञाका कारण समयमा अनुसन्धान सक्न नसकेको जानकारी आएपछि 15 दिनको म्याद थप गरिएको हो। राखेपाले भदौ 3 गते भट्टराईको नेतृत्वमा उपसमिति गठन गरेर 21 दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यदेश दिएको थियो। राखेपा प्रशासनिक विभाग प्रमुख कुलबहादुर थापाले उपसमितिको म्याद 15 दिन थप गरिएको बताउनुभयो। लगातार 2 सिजन मेलबर्न स्टार्सबाट बिग ब्यास लीग खेलेका सन्दीप लामिछाने आगामी सिजनमा नयाँ टीमबाट खेल्ने सम्भावना बढ़ेको छ। हाल क्यारेबियन प्रिमियर लीग खेलिरहेका सन्दीप यो प्रतियोगितापछि इण्डियन प्रिमियर लीग खेल्न जानेछन्। यता नयाँ सिजनको आयोजनाको तयारी रहेको बिग ब्याच लीगका लागि टीमहरूले खेलाड़ीलाई अनुमोदन गर्ने क्रम शुरू गरेका छन्। यस्तैमा सन्दीपलाई मेलबर्न बाहेक अरू टीमले पनि इच्छा देखाएको उनका म्यानेजर रमन शिवाकोटीले बताए। सन्दीपले मेलबर्नसँग अहिलेसम्म सम्झौता नवीकरण गरेका छैनन्। टीमहरूले खेलाड़ीको सम्झौताका लागि आन्तरिक रूपमा छलफल शुरू गरिसकेका छन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदलिरही थोरै स्थानमा मेघगर्जन र चट्याङसित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। आज राति प्रदेश 1-2 बागमती र गण्डकी प्रदेशका 1-2 तथा भोलि प्रदेश 1 का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 24.4 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। काठमाडौँको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 51.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा पछिल्लो 24 घण्टामा 1736 जना कोरोना संक्रमण मुक्त, निको हुनेको कुल संख्या 30,677। काठमाडौँ उपत्यकामा 326 सहित आज थप 979 जनामा संक्रमण पुष्टि, मृतकको संख्या 300 पुग्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच यही भदौ 26 गते स्थायी कमिटी बैठक बोलाउने सहमति। तापले जुङमा नागदेवा खोलामा आएको बाढ़ीले बगाउँदा दुईजनाको मृत्यु र छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ़दो 42 लाख भन्दा बढ़ी संक्रमित। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।